नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीच आज पनि सहमति हुन सकेन, सरकारमा सहभागी हुने विषयमा कुरा मिलेन।
होली पर्व आज काठमाडौँ उपत्यका सहित हिमाली र पहाड़ी क्षेत्रमा हर्षोल्लासका साथ मनाइयो, होली मनाउने शैली फेरियो।
मर्मतका लागि बन्द रहेको मध्य मनसिंहदी जलविद्युत आयोजनाको एउटा युनिटबाट आजदेखि बिजुली उत्पादन थालियो। मोदी खोलामा 7 जलविद्युत आयोजना बन्ने।
चन्द्रमामा सन् 2019 4G नेटवर्क चल्ने भोडाफोन र नोकिया कम्पनीले काम थाले।
र विकास रनिङ सिल्ड प्रतियोगिताको उपाधिका लागि एपीएफ र 3-स्टार क्लब खेल्ने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीचको छलफल बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा फोरम सरकारमा सहभागी हुने विषयमा कुरा मिल्न नसकेपछि बिना निष्कर्ष सकिएको नेताहरूले बताएका छन्। दुईवटासम्म मन्त्रालय दिने गठबन्धनले तयारी गरे पनि फोरमले 3 मन्त्रालय मागेपछि छलफल बिना निष्कर्ष सकिएको छलफलमा सहभागी एक नेताले उज्यालोलाई जानकारी दिएका छन्। संविधान संशोधन गर्न एमाले र माओवादी सहमत भए पनि मन्त्रालय भागभण्डाको कुरा मिल्न नसकेको हो, तर पनि छलफललाई निरन्तरता दिने नेताहरूले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै 2 आर्थिक वृद्धि पुर्याउने योजनामा सरकार लागेको बताउनु भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष 2073-74 भएको 6.9% आर्थिक वृद्धि दरलाई बढ़ाएर 2 आर्थिक वृद्धि दरमा पुर्याइने बताउनु भयो। चेम्बरले आगामी दशक 2 आर्थिक वृद्धिको दशक हुनुपर्नेमा जोड़ दिएको छ। अत्याधिक सार्वजनिक विधाले देशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको जनाउँदै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै विदा दिँदा उपयुक्त हुने सुझाव समेटिएको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले निजी क्षेत्रलाई विश्वासमा लिएर नै आर्थिक समृद्धिका लागि आफूहरू अग्रसर हुने स्पष्ट पार्नुभयो।
निर्वाचन आयोगले फागुन 29 हुने राष्ट्रपतिको चुनावका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। नयाँ राष्ट्रपतिको चुनाव गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ। आयोगले यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक गरेको थियो। नयाँ राष्ट्रपति चयन गर्न फागुन 29 बिहान 10 बजेदेखि अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। राष्ट्रपतिको चुनाव संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ।
कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने आधार तयार गर्न छलफल शुरू भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अर्ग्यानिक बनाउने आधार तयार गर्न आज राजधानी वीरेन्द्रनगरमा मन्त्रालयले सरकारवाला र विज्ञसँग छलफल पनि गरेको छ। छलफल कार्यक्रममा कृषि विज्ञ डाक्टर कृष्ण पौडेलले साबिकको कर्णाली क्षेत्र लगायत कर्णाली प्रदेशका अन्नबाली फलफूल र जड़ीबुटीको सम्भावनाको कार्यपत्र प्रस्तुत गर्दै कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउन रासायनिक विषादीमा रोक नीति नियम निर्माण र खाद्य उपभोगको बाणीलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले 90% कीटाणु जैविक विषादीबाट पनि मार्न सकिने भएकाले प्रदेश सरकारले प्रदेशलाई अर्ग्यानिक बनाउन सक्ने बताउनुभयो। यस्तै कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सबैको सुझाव लिएर कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाएर छाड्ने बताउनुभयो। छलफलमा सहभागीहरूले कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउन सबैभन्दा पहिले रासायनिक विषादीमा रोक लगाउनुपर्ने सुझाव दिएका छन्।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज काठमाडौँ उपत्यका सहित हिमाली र पहाड़ी क्षेत्रमा मनाइएको छ। एक आपसमा रंग र अबीर दलेर सद्भाव साटासाट गरी यो पर्व मनाइएको हो। वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व आपसमा रंग लगाएर मनाउने गरिन्छ। त्रेता युगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भस्म भएकी तर प्रह्लादलाई केही नभएपछि शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको अवसान भएको खुसियालीमा होली मनाउने परम्परा शुरू भएको मानिन्छ। यस्तै द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा कृष्णले पुतनालाई नै मारेपछि यो पर्व शुरू भएको भन्ने अर्को कथा पनि छ। आज काठमाडौँको बसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजा गाजाका साथ टुँडीखेलमा पुर्याएर जलाउने पनि गरिन्छ। आजै राति काठमाडौँको टुँडीखेलमा गुरु मापा नामक राक्षसलाई 10 पाथी चामलको भात र एउटा राँगाको मासु दिने पनि चलन छ।
पछिल्ला वर्ष अरू पर्व जस्तै रंगहरूको पर्व होली मनाउने शैली पनि फेरिएको छ। युवा पुस्ताले परम्परागत चलनको सिको गर्न नसक्दा बिस्तारै मूल संस्कृति लोप हुँदैछ अनि युवा पुस्तामा पुर्खाले मनाउने भन्दा फरक शैलीले प्राथमिकता पाउन थालेको छ। होलीको महत्व के हो भनेर साथी मदन पौड्यालले प्राज्ञ तथा संस्कृतिविद जगमान गुरुङलाई सोध्नु भएको छ।
विभिन्न रंगहरूको चाहिँ प्रयोगबाट यो छालाजन्य रोगहरूलाई निको पार्ने यो पर्व हो। तर चाहिँ रंग विभिन्न किसिमको रंगहरू दलेपछि तिम्रो शरीरको रोगहरू निको हुन्छ भनिदिँदाखेरि मान्छेले पत्याउँदैन। वास्तवमा यो चाहिँ कलर थेरापी हो। विभिन्न किसिमका चाहिँ रङहरूको प्रयोगद्वारा अनि शरीरको छालाजन्य रोगहरू निको बनाउने। अब अहिलेको रङले त के को निको बनाउला, यो त सबै रासायनिक छ। खास गरिकन यहाँ काठमाडौँका वज्राचार्यहरूमा ढुङ्गाको रङकोबाट चाहिँ यहाँ मण्डला बनाउने चलन थियो, अहिले त्यो लोप भइसक्यो। एक आपसको सद्भावको पर्व हो, किनभने एउटाले एउटा चाहिँ रङ लगाइदिने, एउटाले एउटालाई रङ लगाइदिने, त्यो सद्भाव किनभने त्यसमा चाहिँ रिस रागहरू कुनै शत्रुता छ भने त्यसलाई चाहिँ हरण गराउने त्यस्तो पर्व हो। पछि गएर त्यसको विकृति भयो।
जस्तो नयाँ पुस्ता रमाइलोमा झुम्मिँदै गर्दा पर्वहरूको महत्व बारेको ज्ञान चाहिँ कसरी बुझाउने होला?
अहिलेको युवा पुस्ताहरूले सबै कुरामा विज्ञान खोज्छ। हाम्रो भाषामा विज्ञान, चाडपर्वहरूमा विज्ञान, संस्कार र संस्कृतिमा विज्ञान, तीर्थ हरूमा विज्ञान खोजेको छ। त्यो वास्तवमा पनि हो, तर हामीले हाम्रो संस्कारहरूमा पर्वहरूमा भएको जुन विज्ञान हो त्यो विज्ञान बुझ्न सकेका छैनौँ। आफूले नबुझेपछि त्यसको व्याख्या र विश्लेषण गर्न सकेका छैनौँ। त्यस कारणले हाम्रो परम्पराबाट चाहिँ अहिलेको युवा पुस्ताहरू धेरै टाढा गएको छ।
के फरक पर्ला नयाँ पुस्ताले चाहिँ पुरानो संस्कृतिको बारेमा गहन नबुझ्दाखेरि?
एक ढर्राले चाहिँ कृष्णको होली हो, होलीका दहन भन्दियो सिद्धियो, यो भित्रको चाहिँ विज्ञान के छ भनेर हामीले बुझ्नु पर्यो र बुझाउन सक्नु पर्यो। नयाँ पुस्ताले त्यसलाई मान्दछन्। संस्कार र संस्कृति भनेको पुस्ताको हस्तान्तरण हो। हामीले चाहिँ पुस्ताको हस्तान्तरण, दक्षताको हस्तान्तरण, ज्ञानको हस्तान्तरण, हाम्रो शिल्प कलाहरूको चाहिँ हस्तान्तरण गर्नुपर्छ। मैले अघि नै भने नि यहाँका चाहिँ वज्राचार्यहरूले ढुङ्गाको चाहिँ विभिन्न कलरका ढुङ्गाको चाहिँ रङ बनाएर त्यसको मण्डला बनाउँथे, त्यो हरायो काठमाडौँमा। आज त्यसलाई चाहिँ हिमाली क्षेत्रका लामाहरूले, तिब्बतका लामाहरूले त्यसलाई कायम राखेकै छ।
जस्तो चाड पर्वका नाममा चाहिँ मादक पदार्थ सेवन गर्ने, ठुल्ठुला डिस्कोहरू चाहिँ धाउने अनि बाजागाजा पनि परिवर्तित रूपमा चाहिँ बजाउने जस्ता चलनहरू पछिल्लो समय देखिएका छन् नि, यसलाई चाहिँ तपाईँ एउटा संस्कृतिविदको हिसाबमा चाहिँ के भन्नुहुन्छ?
अब यो कुरो के भयो भने कुनै बेलामा चाहिँ के राग बजाउने, कुनै बेलामा के ताल बजाउने भन्ने केही पनि छैन। झ्यामझ्याम गरेर नाच्न पाए भइगयो। यसमा विज्ञान यो छ, यो हाम्रो पना हो, यो आयातित हो, यो आयातितमा हामी लाग्न हुँदैन भन्ने कुरा हामीले सम्झाउन बुझाउन सक्नु पर्यो नि।
जुनसुकै होली होस् अथवा अरू चाडपर्वको मर्म बुझाउन अग्रज पुस्ता सँगसँगै कुन कुन निकायले कसरी के गर्नु पर्ला त अन्तिममा?
अब अहिले चाहिँ नेपालमा प्रज्ञा प्रतिष्ठानै 3 छन्। प्राज्ञिक एक्सरसाइज गर्ने नै प्रज्ञा प्रतिष्ठान। अब हाम्रो भाषा यो हो, संस्कार यो हो, संस्कृति यो हो, सामाजिक सद्भाव यो हो, धार्मिक सहिष्णुता यो हो, सह अस्तित्व यो हो भनेर प्राज्ञिक एक्सरसाइज गराउने दायित्व प्रज्ञा प्रतिष्ठानको।
उहाँ हुनुहुन्थ्यो संस्कृतिविद जगमान गुरुङ, पछिल्लो समय फेरिएको होली मनाउने शैली र यसको महत्वको बारेमा जानकारी दिँदै। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं चुलो चौको मात्र होइन संसार नै ढाकौं आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
आइपुग्यो आइपुग्यो बंगलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी 100 सिसी 110 सिसी 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भएका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
71
कञ्चनपुर महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर सम्पर्क 98512016646।
वेबसाइट www.romanmotor.com।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीच आज पनि सहमति हुन सकेन, सरकारमा सहभागी हुने विषयमा कुरा मिलेन, होली पर्व आज काठमाडौँ उपत्यकासहित हिमाली र पहाड़ी क्षेत्रमा हर्षोल्लासका साथ मनाइयो, होली मनाउने शैली फेरियो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिनतर्फको साँगुरो भागमा क्यान्टिलिभर राखेर सड़क फराकिलो बनाउने योजना सफल भएको छ। सड़क निकै साँगुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दली बनाए जस्तो गरी सड़क चौडा बनाउने प्रविधि क्यान्टिलिभर राख्न प्रस्ताव गरिएको थियो। ठेकेदार कम्पनी सुप्रिम रौताहा जेबीले क्यान्टिलिभर राख्न 6 करोड़ थप रकम माग गरेपछि यो तयारी असफल भएको हो। सड़क चौडा गर्न परामर्शदाता कम्पनीले पहिलो विकल्प क्यान्टिलिभर, दोस्रो विकल्प नियन्त्रित विस्फोट गराएर भित्तो काट्ने र तेस्रो विकल्प 8 मिटर सड़क चौडा गर्ने 3 वटा विकल्प दिएको नारायणगढ़ मुगलिन सड़क आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताउनुभयो। सड़क विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले क्यान्टिलिभर राख्ने भनिएका ठाउँको सड़क मुनि खोक्रो ठाउँ भएको र क्यान्टिलिभर राख्न काट्दा बाटो भाँसिएर 4 मिटरमा झर्ने खतरा रहेको बताउनुभयो।
3 पटक समय थप्दा पनि काम नसकिएपछि नारायणगढ मुगलिन सड़क आयोजनाले 3 महिनाको समय अवधि थप गर्ने प्रस्ताव गरेको छ। 2 वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि 3 वर्ष पुग्दा समेत बल्ल 76% काम सम्पन्न भएको छ। सन् 2015 अप्रेलमा 24 महिनामा काम सक्ने गरी ठेक्का दिइएको थियो। काम सम्पन्न नभएपछि अहिले 3 महिना समय थप्न विभागमा प्रस्ताव गरिएको आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो। तर विभागले समय थप्ने प्रस्ताव अहिलेसम्म स्वीकृत भने गरेको छैन। नारायणघाटको आपटारीदेखि मुगलिनसम्मको सड़कलाई 3 भागमा विभाजन गरेर ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो। सड़क खण्डमा अझै केही पहाड़ काट्न बाँकी रहेको छ।
सड़कले थेग्ने भन्दा धेरै भार बोकेर नेपाल आउने भारतीय ट्रकका कारण कपिलवस्तुका सड़क भत्किन थालेका छन्। कपिलवस्तुको सुठौली छोटी भन्सार नाका र कृष्णनगर नाका हुँदै नेपाल भित्रिने धेरैजसो भारतीय ट्रकले नेपाली सड़कको क्षमताभन्दा दोब्बर लोड लिएर नेपाल आउँदा सड़क भत्किएका हुन्। यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका 12 चक्के ट्रकको अधिकतम भार वहन क्षमता 21 टन तोकेको तर कपिलवस्तुको कृष्णनगर नाकाबाट 40 टन भन्दा धेरै भार बोकेका भारतीय ट्रक नेपाल भित्रिने गरेका छन्। 40 टनभन्दा धेरै क्लिङ्कर बोकेर नेपाल भित्रिए पनि धेरैजसो ट्रकले 5 टनको मात्रै राजस्व बुझाउँदा एकातिर सड़क पनि बिग्रिएको र अर्कातिर राजस्व पनि गुमिरहेको नेपाली व्यवसायीले बताएका छन्। बाणगंगा यातायात व्यवसाय समितिको पहलमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा लोड भएर आएका भारतीय गाड़ीको भारवहन तौल नाप्दा धेरै ट्रकहरू क्षमताभन्दा धेरै लोड बोकेर आउने गरेको पाइएको समितिका अध्यक्ष विष्णु नेउपाणेले बताउनुभयो।
वर्षाको वीरगंजमा प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या प्रयास गर्ने प्रियंका चौरासिया सहित 4 जना पक्राउ परेका छन्। चौरासिया सहित 12 परवानीपुर गाउँपालिकाका विकेन्द्र कुमार गुप्ता, मनोज गुप्ता र वीरगंज महानगरपालिका 12 का मुन्ना शाह कानु पक्राउ परेका हुन्। पक्राउ परेका मध्ये विकेन्द्र प्रियंकाका प्रेमी हुन् भने मनोज र मुन्नाले 25,000 रूपियाँ लिएर वीरगंज झौवागुठीका व्यापारी उमेश चौरासियालाई गएराती गोली हानेर घाइते बनाएका थिए। उनीहरूमध्ये तीनजनालाई वीरगंजबाट र प्रियंकालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रीमान उमेश विदेश गएपछि विकेन्द्रको प्रेममा परेकी प्रियंकाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्न 1,00,000 सुपारी दिएको खुलेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका उमेश चौरासियाको भने काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
पर्साको पटेरवा सुगौली गाउँपालिकामा 8 वर्षीय बालिका बलात्कृत भएकी छिन्। घरबाट बाख्रा चराउन निस्किएकी बालिका हिजो बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँ नजिकैको निचुटनाको पोखरी नजिकैको खेतमा अचेत अवस्थामा फेला पारेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुका अनुसार बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साको टोली पटेरवा सुगौली गाउँपालिका खटाइएको उहाँले बताउनुभयो।
मर्मतको लागि 1 हप्तादेखि बन्द रहेको मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाको एउटा युनिटबाट आजदेखि बिजुली उत्पादन थालिएको छ। अघिल्लो बिहिबारदेखि मर्मतको लागि बन्द गरिएका 2 युनिट मध्ये एउटाको मर्मत सकिएकोले आजदेखि बिजुली उत्पादन थालिएको मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाका प्रमुख पशुपतिराज गौतमले उज्यालोलाई जानकारी दिनुभयो। आज सञ्चालन गरिएको युनिटबाट अधिकतम 35 मेगावाट बिजुली उत्पादन गर्न सकिने उहाँले जानकारी दिनुभयो। 35 मेगावाट क्षमताको अर्को युनिटको पनि मर्मतको काम धमाधम भइरहेको र आउँदो बुधबारसम्म काम सकिने आयोजना जनाएको छ। मर्मतको काम जति सक्दो चाँडो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना स्थलमै पुगेर निर्देशन दिनुभएको थियो। मर्मतको क्रममा झण्डै 18,00,000 रुपियाँ बराबरको बालुवा पनि संकलन भएको छ। 70 मेगावाट क्षमताको आयोजना बन्द भए पनि कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण रूपमा चलाएर विद्युत प्राधिकरणले लोड सेडिङ हुन भने दिएको छैन।
पर्वतको मोदी खोलामा 7 जलविद्युत आयोजना बन्ने भएका छन्। तीमध्ये 2 निर्माण सकिएर सञ्चालनमा आइसकेका छन् भने 2 आयोजना निर्माण भइरहेका छन्। यस्तै अरू 3 आयोजना पनि निर्माणको प्रक्रियामा छन्। पोखरा बागलुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदी खोलामा जलविद्युत आयोजना निर्माणको बाटो खुलेको हो। सन् 2000 नेपाल विद्युत प्राधिकरणले निर्माण शुरू गरेको 14.8 मेगावाटको मोदी खोला जलविद्युत आयोजनाले 2057 सालदेखि उत्पादन शुरू गरेको थियो।
पर्यटन रोयल्टी बापत उठाइएको 21 करोड़ रूपियाँ सोलुखुम्बुको जिल्ला समन्वय समितिको खातामा थन्किएको छ। संघीय संरचनामा खर्च गर्ने विधिको अन्यल भएपछि हिमालको सलामी दस्तुर बापत सोलुखुम्बुले पाएको पर्यटन रोयल्टी जिल्ला समन्वय समितिको खातामा थन्किएको हो। पहिले जिल्ला विकास समितिले रोयल्टी रकम खर्च गर्दै आएकोमा योजना तथा बजेट कार्यान्वयनको जिम्मेवारी स्थानीय तहले पाएपछि भने रकम खर्च गर्न अन्यल भएको हो। जिल्ला समन्वय समितिका अधिकारी कृष्ण प्रसाद सापकोटाले रकम खर्च गर्ने अख्तियारी समन्वय समितिलाई दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा माग गरिएको जानकारी दिनुभयो। तर मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भने पर्यटन रोयल्टी बापतको रकम केन्द्र सरकारले 50% पाउने र 50% रोयल्टी प्रदेश तथा स्थानीय तहले पाउने भएकोले सरकारले जी ससालाई दिन नसक्ने जानकारी दिनुभयो। प्रदेश नम्बर 1 सबैभन्दा बढी रोयल्टी लिने जिल्ला सोलुखुम्बु रहेको छ। प्रदेश नम्बर 1 14 जिल्ला मध्ये सोलुखुम्बुमा सगरमाथा सहित लोत्से नुप्से आमादब्लम लगायत आधा दर्जन हिमालहरूको रोयल्टी जम्मा हुन्छ। आरोहीहरूले तिरेको शुल्कबाट वार्षिक 30 करोड़ रुपियाँ रोयल्टी जम्मा हुने गरेको छ। सगरमाथा आरोहणका लागि नेपाली नागरिकले 15,000 75,000 रुपियाँसम्म तिर्नुपर्छ भने विदेशी नागरिकले 2,50,000 रुपियाँदेखि 11,00,000 रुपियाँसम्म रोयल्टी तिर्नुपर्छ।
विभिन्न 47 कम्पनीले आफ्ना सेयरधनीलाई 10,81,03,44,000 रुपियाँ बराबरको बोनस सेयर उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार 10,59,22,865 किता बराबरको सेयर बोनस बापत सेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो। चालू आर्थिक वर्षको शुरूदेखि अहिलेसम्म बोर्डमा बोनस सेयर घोषणा गर्दै जानकारी गराउने क्रम समेत बढेको बोर्डले जनाएको छ। बोर्डका अनुसार 8 विकास बैंक, 5 फाइनान्स, 9 माइक्रो फाइनान्स, 6 वाणिज्य बैंक, 2 होटल, 4 जलविद्युत कम्पनी र 2 अरू समूहका उद्योग तथा प्रतिष्ठानले बोनस सेयर उपलब्ध गराउने घोषणा गरेका हुन्। आर्थिक वर्ष 2073-74 गरेको नाफाका आधारमा ती संस्थाले सेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियामक निकायलाई जानकारी गराएका हुन्। बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई 114% बोनस दिने घोषणा गरेको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा
मोडुलर अपरेशन थिएटर
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था
सिटी स्क्यान सेवा
24 घण्टा चिकित्सकीय सेवा
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड सानिपा हाइट रिङ रोड ललितपुर
फोन नम्बर 01-5550-197 5550-198 5552-227
Machapuchra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रसुवाको गोतलाङमा यो वर्ष 25 मेट्रिक टन सिमी उत्पादन भएको छ। स्थानीय जातको सिमीले राम्रो बजार पाउन थालेपछि उत्साहित भएका किसानले यो वर्ष 30 लाख रूपियाँ बराबरको 25 टन सिमी उत्पादन गरेका हुन्। पोहोर साल आमा छोदिङमो गाउँपालिकाको गोतलाङमा 17 मेट्रिक टन सिमी उत्पादन भएको थियो। दुःख गरे अनुसारको बजार भाव पाएपछि महत्व दिएर व्यावसायिक रूपमा सिमी खेती थालेको किसान नवीन लामाले बताउनुभयो।
रक्सी खाएर आपसमा विवाद गरिरहेका नापी र मालपोत कार्यालय कैलालीका 6 जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नापी कार्यालय र मालपोत कार्यालयमा कार्यरत नवीन जोशी, सागर कुँवर, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह र ज्ञानेन्द्र ओझा पक्राउ परेका हुन्। जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा रक्सी खाएर आपसमा विवाद गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बियरका बोतल सहित वडा प्रहरी कार्यालयले पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको हो।
उदयपुरको कटारी नगरपालिका एक बेल स्रोतमा कुमार पोखरेलको गाईगोठमा आगलागी हुँदा 3 वर्षीय निर्जला पोखरेल घाइते भएकी छिन्। आगलागीबाट झण्डै 2 लाखको क्षति भएको प्रहरी चौकी बेल स्रोतले जनाएको छ। यस्तै ओखलडुङ्गाको लिखु गाउँपालिका 6 मा खाना पकाउने क्रममा शरीरमा आगो सल्किँदा एकमाया थापा घाइते हुनुभएको छ।
डोटीबाट खप्तडसम्म केबल कार निर्माणका लागि थालिएको 10 रूपियाँ खुत्रुके अभियानमा 1,73,000 रूपियाँ संकलन भएको छ। डोटी उद्योग वाणिज्य संघमा खोलिएको खुत्रुकेमा 1,73,000 रूपियाँ संकलन भएको आज सार्वजनिक गरिएको हो। केबल कार सञ्चालनका लागि सरकारलाई जिम्मेवार बनाउन नागरिक स्तरबाट अभियान शुरू गरिएको अभियन्ता वीरेन्द्र शाहले जानकारी दिनुभयो।
कैलालीको धनगढ़ीमा कुकुर शाखाको उद्घाटन गरिएको छ। 7 नम्बर प्रदेश प्रहरी संघीय इकाईले स्थापना गरेको कुकुर शाखाको एक समारोहका बीच प्रमुख अतिथि डीआईजी माधव नेपालले उद्घाटन गर्नुभयो। अपराध अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले कुकुर शाखा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
आज हिमाली तथा पहाड़ी जिल्लामा मनाइएको होलीका बारेमा टिप्पणी गर्दै गोपाल डाङ्गी फेसबुकमा लेख्नुहुन्छ, पहाड़मा कुनै छिटफुट घटना बाहेक राम्रोसँग होली मनाइयो। भोली तराईमा पनि होली मनाउँदा उश्रृंखल गतिविधि नगरी राम्रोसँग मनाउनुहोला। सबैलाई होलीको शुभकामना।
उज्यालोको फेसबुक पेजमा महेश ढकाल लेख्नुहुन्छ, कांग्रेसका सांसद आफ्नै बुद्धि विवेकले चल्छन् या अरू कसैबाट परिचालित हुन्छन्। त्यो अबको केही दिनपछि हुने संसदीय दलको चुनावमा थाहा हुनेछ।
टीकाराम पाहिनीको सुझाव छ, संविधान संशोधनको सुनिश्चितता गरेर फोरमलाई सरकारमा सहभागी गराउनुपर्छ। मधेस केन्द्रित दललाई पनि सरकारमा सहभागी गराए विकासले गति लिन्छ र मधेसमा आन्दोलन पनि हुन छाड्छ। तर संशोधनका नाममा प्रदेश टुक्र्याउने र हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनु भने हुँदैन।
अनि आज हुने नेपाल र हङकङ बीचको अभ्यास खेल मैदान हिलो भएका कारण रद्द भएको खबर उज्यालो अनलाइनमा पढेर रविन्द्र कुमार फेसबुकमा लेख्नुहुन्छ, आईसीसीले के आधार मानेर खेल तालिका र आयोजक राष्ट्र छनौट गर्छ? खेल तालिका बनाउँदा कम्तीमा पनि आयोजक राष्ट्रको प्रतियोगिता हुने महिनाको मौसमका बारेमा पहिले नै राम्रोसँग ख्याल गर्न आवश्यक थियो। आगामी दिनमा आईसीसीले यसतर्फ ध्यान दिए क्रिकेट प्रेमीबाट यस्ता गुनासा सुन्नुपर्ने छैन।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उपेन्द्र राज पाण्डे र रुबिना श्रेष्ठ। नेपाल दर्पणमा अब विदेशका खबर। चन्द्रमामा सन् 2019 चौथो पुस्ताको सञ्जाल अर्थात 4G नेटवर्क चल्ने भएको छ। भोडाफोन जर्मन र नोकिया कम्पनीले सन् 2019 चन्द्रमामा 4G नेटवर्क चलाउन काम थालिसकेको बीबीसीले जनाएको छ। चन्द्रमामा मान्छेले पाइला टेकेको 50 वर्ष पुगेको अवसरमा आउँदो वर्ष 4G सञ्चालन गर्ने तयारी छ। चन्द्रमामा 4G नेटवर्क स्थापना भएपछि त्यहाँका गतिविधि रोबोटले पृथ्वीमा सजिलै पठाउन सक्नेछ। सन् 1969 निल आर्मस्ट्रङ र एडविन एल्ड्रिनले पहिलोपल्ट चन्द्रमामा पाइला टेकेका थिए, तर 1972 पछि भने चन्द्रमामा कसैले पनि पाइला टेकेको छैन। यस्तो अवस्थामा चन्द्रमामा निजी कम्पनीले 4G नेटवर्क चलाउने तयारी थाल्नुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वका साथ हेरिएको छ।
रूसले अत्याधुनिक क्षेपणास्त्र विकास गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले दावी गर्नुभएको छ। रूसमा राष्ट्रपतीय चुनाव आउन 17 दिन बाँकी रहँदा राष्ट्रपति पुटिनले आफ्नो देशले अत्याधुनिक क्रूज मिसाइल विकास गरेको दावी गर्नुभएको हो। चौथो पटक राष्ट्रपति बन्ने तयारीमा रहेका पुटिनले आफ्नो देश विश्वका कुनै पनि देशभन्दा हतियार सम्पन्न रहेको बताउनु भएको बीबीसीले जनाएको छ। यो क्षेप्यास्त्रलाई अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी ढालले समेत रोक्न नसक्ने पुटिनको दावी छ। रूसमा आउँदो मार्च अठारमा राष्ट्रपति पदको चुनाव हुँदैछ। पुटिन सहित अरू 7 जना चुनावी प्रतिस्पर्धामा रहेको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मैदानी हिलो भएपछि नेपाल र हङकङ बीचको अभ्यास खेल रद्द भएको छ। नेपाल र हङकङ बीच विश्वकप क्रिकेट छनौट अघिको अभ्यास खेल आज दिउँसो 1 बजेदेखि हुने तालिका थियो, तर गएराती ठूलो पानी परेका कारण मैदान हिलो भएपछि आजको खेल रद्द भएको हो। विश्वकपको छनौट खेल्न जिम्बाब्वे पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईलाई 5 विकेटले पराजित गरेको थियो। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल आउँदो आइतबार घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ। नेपाल अफगानिस्तान जिम्बाब्वे हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ। 10 देश सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट हुने 2 टिमले विश्वकप क्रिकेट खेल्न पाउनेछन्।
चितवनमा भएको विकास रनिङ सिल्ड प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र 3-स्टार क्लब खेल्ने भएका छन्। आज भएको दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लबलाई हराएर 3-स्टारले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो। निर्धारित समयमा दुवै टोलीले 1-1 गोल गरेपछि खेल पेनाल्टीमा पुगेको थियो, तर पेनाल्टीमा पनि 5-5 बराबरी भएपछि सडन डेथमा पुगेको खेल 3-स्टारले 4-3 जित्यो। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2,50,000 रूपियाँ पुरस्कार पाउनेछ। 14 महिनापछि गएको पुसमा खेलमा फर्किएको 3-स्टारले 3 महिनाको अवधिमा 2 उपाधि जितिसकेको छ।
र अखिल नेपाल फुटबल संघ एन्फाको फुटबल सल्लाहकारमा जापानका विज्ञ चियाकी ताकेदालाई नियुक्त गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाले फुटबल सल्लाहकारमा 1 वर्षका लागि ताकेदालाई नियुक्त गरेको हो। चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो। अहिले नेपालको राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा जापानकै गेउटिकी कोजी कार्यरत रहनुहुन्छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल बीच आज पनि सहमति हुन सकिन, सरकारमा सहभागी हुने विषयमा कुरा मिलेन।
होली पर्व आज काठमाडौँ उपत्यका सहित हिमाली र पहाड़ी क्षेत्रमा हर्षोल्लासका साथ मनाइयो। होली मनाउने शैली फेरियो।
मर्मतका लागि बन्द रहेको मध्य मनसिंहदी जलविद्युत आयोजनाको एउटा युनिटबाट आजदेखि बिजुली उत्पादन थालियो। मोदी खोलामा 7 जलविद्युत आयोजना बन्ने।
चन्द्रमामा सन् 2019 4G नेटवर्क चल्ने, भोडाफोन र नोकिया कम्पनीले काम थाले।
र विकास रनिङ सिल्ड प्रतियोगिताको उपाधिका लागि एपीएफ र 3-स्टार क्लब खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौं। नमस्कार।